यस दिनेश खबरका साथमा
मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै अनलाइन र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। भीमदत्तपन्त राजमार्गको धपेनीमा भएको बस दुर्घटनामा 3 महिलाको मृत्यु, 36 जना घाइते। ट्राफिकको तथ्याङ्क हेर्दा पहाडी जिल्लाका अधिकांश दुर्घटना बिहानी पख। सडक बत्ती जडानका सामग्रीबाट झण्डै 6 लाख कुम्ल्याउने धनगढी उपमहानगरपालिकाको योजना असफल। कोटेसनबाट खरिद गरिएका विद्युतीय उपकरण पनि महँगोमा खरिद। पूर्व पश्चिम रेलवे अन्तर्गत सुखड गड्डा चौकी सडक खण्डको सर्वे सुरु। अबको 4 महिनामा विस्तृत सर्वे सक्ने परामर्शदाता कम्पनीको दावी। र सुदूरपश्चिम यातायातको अध्यक्षमा पदम सापकोटा, सर्वसम्मत चयन, पदाधिकारी सर्वसम्मत भए पनि सदस्यमा सर्वसम्मतको प्रयास गरिँदै।
मो पनि बुढो भइसके, तो पनि केही गर्न, त्यस्तै डुलिराख्या हुन्छ।
हिजो आज त्यसै कहाँ डुलिरहेको छु त बुवा, म त क्रिएटिभ इन्स्टिच्युटमा गएर कोरियन भाषाको कक्षा लिइरहेको छु।
होइन, अनि क्यार्चस त कक्षा लिएर
मेरा साथीहरू थिए नि हरि प्रकाश, तिनीहरू त्यसै कोरिया गएका होइनन् नि। लामो अनुभव बोकेको सुपको पहिलो कोरियन ल्याङ्ग्वेज इन्स्टिच्युटबाट पढेर अनि कोरिया गएका हुन्। विगत 5 वर्षदेखि सुपमा सबैभन्दा उत्कृष्ट रिजल्ट दिन सफल। नियमित इक्जाम तथा फिडब्याक सेसन हुने। 250 भन्दा बढी विद्यार्थीलाई पास गरी कोरिया पठाउन सफल तथा कोरियन भाषाका विज्ञद्वारा धनगढी र काठमाडौँमा कक्षा सञ्चालन हुँदैछन्। रिजल्ट अलवेज पोजिटिभ, इन्स्टिच्युट ओन्ली क्रिएटिभ, क्रिएटिभ इन्स्टिच्युट, कृष्ण मन्दिर अगाडि, एलेनचोक, धनगढी। 9814-6346-34 0995-524-564।
कृषि र किसानको एउटै रोजाई, दिनेश मोटर्स।
हजुर, किसानहरूका लागि आवश्यक सम्पूर्ण सामग्रीहरू, घाँस काट्ने मेसिन, स कटर, रुखको हाँगा र दाउरा काट्न सकिने, हेज ट्रिमर, फुलको लेभल मिलाउने, क्रप कटर, होल बनाउने, प्रेसर वासर, गाडी धुलाई गर्न सकिने,
स्प्रे ट्याङ्की लामो र छोटो दूरीसम्म छर्न सकिने, मकै थ्रेसर, मकै छोडाउने मेसिन, जेनेरेटर 1 HP देखि 14 HP सम्म, डिजल र पेट्रोल वाला, मिनी टिलर 6 HP देखि 7 HP सम्म, मिनी टिलरमा लगाउने रिपर,
धान गहुँ काट्ने मेसिन, कृषि कार्यमा प्रयोग गर्ने औजारहरू र घर निर्माणमा प्रयोग हुने औजारहरू,
साथै ब्याट्रीको प्रयोग नगरी चार्जरबाट स्टार्ट गर्न सकिने सेल्फ स्टार्ट पावर टेलर पनि उपलब्ध छ। कृषि र किसानका लागि दिनेश मोटर्स प्राइभेट लिमिटेड, सुदूरपश्चिम बस व्यवसायी समितिको सपिङ कम्प्लेक्स, धनगढी 416-192।
93.8 मेगाहर्जमा तपाईँ प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब खबर विस्तारमा। धनगढी डडेलधुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका 3 धपेनी भन्ने स्थानमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा 3 महिलाको मृत्यु भएको छ। बैतडीको मेलौलीबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको नासात ख 2723 नम्बरको यात्रुवाहक बस आज बिहान फल्टुडे र सहजपुरको बीचमा पर्ने धपेनी भन्ने स्थानमा दुर्घटनामा परेको हो। दुर्घटनामा परि बैतडीका शिवनाथ गाउँपालिका वडा नम्बर 6 की 64 वर्षीय भुन्टी देवी चन्द, बैतडीकै पञ्चेश्वर गाउँपालिका 4 की 24 वर्षीय कविता तिवारी र बैतडीकै पाटन नगरपालिका 5 की 18 वर्षीय रेवती भाटको मृत्यु भएको इलाका प्रहरी कार्यालय हत्तरियाले जनाएको छ। दुर्घटनामा चालक भानसिंह बिनाडीसहित 36 जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये गम्भीर कञ्चनपुरको बेनखेतका 14 वर्षीय सन्तोष दास र उहाँका बुबा 50 वर्षीय रामदासलाई थप उपचारका लागि भारत रेफर गरिएको छ। अरू सबै घाइतेको हत्तरिया स्थित पद्म अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले दुर्घटनाको कारण खुली नसकेको बताए पनि दुर्घटनामा परेका घाइतेहरूले भने बस बाटोमा बिग्रदै बनाउँदै आएकाले दुर्घटना परेको हुन सक्ने बताएका छन्। सुनौ सहकर्मी सीताराम ओझाको रिपोर्ट।
बैतडीको मेलोलीबाट साँझ 4 बजे छुट्ने समय भए पनि दुर्घटनामा परेको यात्रुवाहक बस साँझ 6 बजे मात्रै महेन्द्रनगरका लागि हिँडेको थियो। बसमा सवार यात्रुको भनाइअनुसार ठाउँ ठाउँमा गाडी मर्मत गर्दै ल्याइदै गरेको अवस्थामा बिहान झिसमिसे उज्यालो हुँदै लाग्दा बस दुर्घटनामा परेको हो। दुर्घटनामा परि मृत्यु भएकी रेवती भाटका ससुरा गगन ठगुन्ना।
बाटो हेर्ने हो भने एकदमै राम्रै छ, त्यहाँनिर त्यस्तो कठिनाई छैन। गुरुजीलाई चाहिँ निद्रा आएर नै कुनै बचाउन, कुनै गाडी बचाउन निद्रा आएर फाले जस्तो लाग्छ हामीलाई। हामी पनि 4-5 वर्ष गाडीमा हिँडे त्यो भएर फाल्दियो, कहीँ पनि रेस्ट गराएको थिएन, फुत्या पनि थिएन। त्यो गाडी बिगड्दै ल्याउँदै रेस्ट कहीँ पनि गरेन, त्यो 2-3 ठाउँमा बिगड्दै आधी घन्टा 1 घन्टा त्यसरी भइरहेको थियो।
बसका चालकले कुनै पनि स्थानमा नसुतेर ठाउँ ठाउँमा केही बेर रोक्दै चिया खुवाउँदै गाडीलाई अगाडि बढाइरहेको यात्रुहरूले बताएका छन्। बिहान हुनै लाग्दा सडक भन्दा अन्यत्र गएपछि मात्रै धेरै यात्रुले दुर्घटना भएको थाहा पाएका थिए। बसमा सवार घाइते महादेव तिवारी र बिस्ना धनाडी।
पहिलेदेखि त्यो बस खराब भइरहेको थियो, त्यसको पाइप खराब भइदियो, त्यो ब्रेक फेल भयो जस्तै त्यो गाडी फालिदियो, त्यो डाइरेक्ट मोडबाट गाडी फालिदियो। बहिनी सुत्या थिए, त्यसलाई बचाउन खोज्दाखेरि त्यो बचेन, मैले आम फालिहालेँ त्यहाँबाट, त्यही भएर काँचमा लाग्यो अनि मेरो आँखा काट्यो। सबै निन्द्रामा थिए, म पनि अलिअलि निन्द्रामा थिएँ, तल जाँदाखेरि मलाई थाहा भयो थियो,
के थाहा पाएन। हामी सबै सुत्या थियौँ अनि रुखलाई ठोकिया थियो नि त्यो बस, त्यही भएर उनलाई जाने सब बाहिर आयो अनि म पनि आएँ। त्यो पहिले थाहै थिएन मलाई, सबै गराइरहेको थिएँ, त्यति बिहोस थिएन कि म बाहिर, म थिएँ एक सिटमा, भाइलाई यो पनि बिहोस भयो त्यसलाई दङ्गसेर खै कहिले मैले थाहै भएन कि। 3 बजे बस चल्ने हो अनि 6 बजेदेखि आएको थियो मेलौलदेखि, त्यहाँ खाना खाएपछि फुत्ने हो नि त ड्राइभर, ड्राइभरले सुत्या छैन त्यही भएर निदायो कि खै के भयो त्यो थाहै भएन मलाई।
बिहान हुनै लाग्दा प्रायः सबै यात्रुहरू निन्द्रामै थिए, कोही दुर्घटना हुन लाग्दा बिउजिए, कोही दुर्घटना पछि, कोही त निन्द्रै अवस्थामा घाइते भए। दुर्घटनाका घाइते सुरज सिंह र मधु धनाडी।
म 10 मिनट पहिले सुत्या थिएँ, त्योभन्दा पहिले म रातिभरि सुत्या थिएन, 10 मिनट पहिले सुत्या थिएँ, म गाडी झडेको पनि मलाई थाहा भएन, गाडीको तल परेपछि मलाई थाहा भयो, मान्छे कराइरहेको थिएँ, सब कराइरहेको थिएँ, म मेरो यो टाढो त्यहीँ आडिया थिएँ, मैले त्यहाँबाट निकाले एकजना अर्को साथी थियो, हामी दुइटै रोडमा आएँ, अरू गाडीवाला थिए, पानी सानी दियो, बसे पानी पिए, पुरी सबहरू आए,
तलापडी जब मैले सिटमा खसिपरे उत्यो नि सिटका खसाइन पड्यो, उति पछि के गर्दै उठ्यो, अब गया गया भन्नुभयो, अब कसैले त कलाहाली, मै त आवाजै नै आए, मै भने एक छोरा गयो सँग, एक मै गयौँ, आज यसरी बटाइरहनु भयो, केही नआयो भने मेरो तति कमन पढ्यो कि बोल्नु आयो नै, नै मोड थियो, नै साँडो थियो, केही नआयो, गाडी सैनामा आएजे जान ड्राइभर हुन्छ जी भएछ।
बसको मर्मतमा ध्यान नदिनु र चालककै लापरवाहीका कारण यो दुर्घटना भएको देखिन्छ। सुदूरपश्चिममा भएका दुर्घटनामा सबैभन्दा बढी मानवीय कारण देखिएकाले बस व्यवसायी र बस समितिहरूले चालकलाई सचेत गराउन आवश्यक छ। दिनेश एफएम 93.8 MHz लागि सीताराम ओझा, धनगढी।
बस दुर्घटनाको यो रिपोर्ट पछि फेरि पनि सवारी दुर्घटनाकै प्रसङ्ग। सुदूरपश्चिमका पहाडी जिल्लामा भएका अधिकांश सवारी दुर्घटनाहरू बिहानको समयमा हुने गरेका छन्। पछिल्लो 3 वर्षमा भएका 90% दुर्घटनाहरू बिहानको समयमा भएको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको 4 महिनाको अवधिमा भएका सवारी दुर्घटनाहरूलाई हेर्ने हो भने पनि एक वा दुई बाहेक अधिकांश दुर्घटना बिहानकै समयमा भएका छन्। आखिर बिहानको समयमा बढी दुर्घटना हुनुको कारण के हो त? सुनौ सहकर्मी सीताराम ओझाकै यो अर्को रिपोर्ट।
पछिल्लो 3 वर्षमा भएका सवारी दुर्घटनामा मोटरसाइकल दुर्घटना छोडेर सबैभन्दा बढी यात्रुवाहक बस दुर्घटना भएका छन्। सवारी दुर्घटनामा मृत्यु हुनेमा सबैभन्दा बढी बसमै यात्रा गरिरहेका यात्रुहरूको तथ्याङ्क छ। त्यसमा पनि 90% दुर्घटनाहरू बिहान 3 बजेदेखि 5 बजेकै बीचमा भएका छन्। आइतबार बिहान कैलालीको चुरे गाउँपालिकामा भएको यात्रुवाहक बस दुर्घटनाका घाइते गुणरी पार्की।
उल्टीले परेशान हो केही थाहै नभयो, तलाई त निन लागिरहेछ, गाडी हुने गयो भने जसो भयो, गाडी उन निस्के।
ट्राफिक प्रहरीको तथ्याङ्कले पनि यात्रुवाहक बस दुर्घटनामा सबैभन्दा बढी मानवीय कारण उल्लेख छ। लामो दूरीमा 2 जना चालक राख्ने व्यवस्था भए पनि काठमाडौँ र पूर्वी नेपालका धेरै लामो दूरी बाहेक यहाँका कुनै पनि समितिहरूले पहाडी रुटमा 2 जना चालक राखेका छैनन्। रातिको समयमा सवारी चालकहरू सुत्नका लागि रोकिने तर धेरै बसका चालक सहचालकहरू सुत्नुको सट्टा गफ गरेर बस्ने तास खेल्ने बानीले पनि उनीहरू नसुतेरै बस चलाउने गरेका छन्। सवारी चालकको बानीको बारेमा बताउँदै 1 जना चालक निर्मल मिश्र।
बिहानको समयमा 3-4 बजेको टाइममा दुर्घटना हुनुको पहिलो कारण भनेको त्यो चालकलाई आवश्यकता आरामको भएको हुनाले आराम उसलाई जरुरी थियो, तर चिया खान उनीहरूले रोक्ने पोइन्ट हुन्छ, शरीरलाई आराम दिनको सट्टा गफमा बिताइदिनुहुन्छ। हामीले आराम गर्ने समयमा एक घन्टाको समय भए पनि हामीलाई निन्द्रा नलागे तापनि बेडमा केही चिया खाने पसलहरूमा एक घन्टा दुई घन्टा हामीले आराम गर्न सक्यौँ भने तिन चार बजेको समयमा पनि हुने दुर्घटनालाई अझ कम गर्न सकिन्छ।
रात्रिकालीन सवारी एक्लै चलाउनु पर्दा अनिदो हुने, मदिरा पनि सेवन गर्ने, सबै यात्रु र सहचालकहरू पनि सुत्दा, चालक एक्लैले एकहोरो बस चलाउनु पर्ने जस्ता चालकका बानीले दुर्घटना निम्ति रहेका छन्। आँखा खुलै रहँदा पनि शरीर र दिमागलाई आरामको जरुरत पर्ने चिकित्सा विज्ञानले प्रमाणित गर्दा पनि चालकले ध्यान नदिने गरेकै कारण बिहानको समयमा सबैभन्दा बढी दुर्घटना हुने गरेका छन्। दुर्घटनाका घाइतेहरूको लामो समयदेखि उपचार गर्दै आउनुभएका पद्मा अस्पतालका डाक्टर नरबहादुर मौनी:
मान्छे दिनभरि काम गर्छ, ड्राइभर गाडी चलाएर आइरहेको हुन्छ, आउँदा आउँदै उसले थकान महसुस गर्न थालेको अवस्था हुन्छ, तर ऊ आँखा उसको खुलेको अवस्था भए पनि दिमाग चाहिँ अब सुतिरहेको हुन्छ। यस्तो बेलामा बढी जसो एक्सिडेन्ट हुने सम्भावनाहरू प्रबल देखिन्छ। 3 बजेदेखि 5 बजेको बिचमा बढी भएको देखिया छ।
सुरक्षित यात्राका लागि काम गरिरहेको ट्राफिक प्रहरीले सवारी दुर्घटनाको न्यूनीकरण गर्नका लागि दुर्घटना हुनुको कारणको खोजी गरेको छैन। क्षमता अनुसारकै यात्रु बोक्दा र नियमको पालना गरेको ठोकुवा गर्दा पनि सवारी दुर्घटना किन बढिरहेका छन् ट्राफिक प्रहरीले खासै चासो दिएको छैन। बिहानको समयमा दुर्घटना बढी हुनुको कारण खोज्नु भन्दा पनि अन्य विभिन्न बहाना र समस्या देखाएर ट्राफिक प्रहरी पन्चिँदै आएको छ। क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रहरी उपेक्षक एम बहादुर पाल:
चालकको लापरवाहीले अहिलेसम्म 76% सवारी दुर्घटना भएको छ। कुहिरो लाग्ने भन्दाखेरि भिजिबिलिटी क्लियर नभएर हो कि अब के कारणले?
तर डाटालाई हेर्दाखेरि सुदूरपश्चिमको दुर्घटना गर्ने भने 3 देखि 5 बजे भएको
पहाड लाइनमा त्यो भएको छ। पहाड लाइनमा तर तराईतिर त्यो अर्को रेसियो छ। हामीले पटक पटक भनेको छ, जुन चालक हुन्छ उसलाई जिम्मेवार बनाउनलाई यो ओनरसिप दिनुपर्छ।
यात्रुवाहक बसहरू दुर्घटना भएमा बस व्यवसाय समितिले घाइतेको उपचार गर्ने, बस व्यवसायलाई बिमा कम्पनीले बिमा रकम दिने, चालकलाई समितिले बचाउने र बस व्यवसाय समितिहरूले पनि दुर्घटनाको कारण पत्ता नलगाउनले यस्ता दुर्घटनाहरू बढिरहेका छन्। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
दिनेश एफएम 93.8 मेगाहर्जमा तपाईँ प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। अब एकैछिन ब्रेकको पालो।
डेङ्गु रोग नियन्त्रण सम्बन्धमा धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी कैलालीको अत्यन्त जरुरी सूचना। डेङ्गु रोग नियन्त्रण सम्बन्धमा धनगढी उपमहानगरपालिका ट्राफिक चौराहाबाट चटक्र हुँदै बोराडाँडीसम्म अनुगमन निरीक्षण गर्दा टायरहरूमा पानी जमी लामखुट्टेले फुल पारेको समेत भेटिएकोले यसबाट डेङ्गु महामारीको रूपमा फैलन सक्ने र खासै यसको भरपर्दो उपचार समेत नभएकोले यसको रोकथामका लागि 7 दिनभित्र टायर लगायत अन्य पानी जम्ने सामान व्यवस्थित गर्ने, टायरमा पानी जम्न नदिने, पानी जम्ने खाल्दा खुल्टी पुर्ने, जमेका पानीमा मोबिल मट्टी तेल छर्कने, घर आँगन सफा राख्ने, दिनमा सुत्नु परेमा झुलको प्रयोग गर्ने जस्ता कार्यमा सहयोग गरी डेङ्गु रोग नियन्त्रणमा सहयोग गरौं। धनगढी उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय धनगढी कैलाली।
के तपाईले कोरिया जाने सोच बनाउनु भएको छ? आउनुहोस्, कोरियन भाषा परीक्षामा तपाईलाई सफलताका साथ उत्तीर्ण गराउने वाचा गर्दछौं।
विशेषताहरू: विश्व भाषा क्याम्पस काठमाडौँबाट 4th लेभलसम्मको कोरियन भाषा अध्ययन पश्चात 2008 देखि कोरियन भाषा प्रशिक्षण गरिरहनु भएका अनुभवी प्रशिक्षकहरू,
हरेक हप्ता टेस्ट हुने अनि व्यावहारिक ज्ञानमा जोड दिइने,
प्रयोगत्मक शैक्षिक विधिद्वारा पठन पाठन गराइने,
कमजोर विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको साथै उत्कृष्ट विद्यार्थीलाई रोजगारीको व्यवस्था गराइने। सम्पर्क हान्याङ कोरियन भाषा इन्स्टिच्युट, कैलालीपुल, धनगढी। सम्पर्क नम्बर 98511 56993।
ब्रेकपछि दिनेश एफएम 93.8 मेगाहर्जको उत्पादन। प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबरमा स्वागत छ। अब एउटा अनियमितताको प्रसङ्ग। सडक बत्ती जडानका सामग्रीबाट झण्डै 6 लाख कुम्ल्याउने धनगढी उपमहानगरपालिकाको योजना असफल भएको छ। गत भदौ 7 गते कोटेसनबाट बजारमा प्रति गोटाको 500 रुपियाँ पर्ने सिएफएल सिमको 1800 रुपियाँमा खरिद गरी 6 लाख कुम्ल्याउने योजना असफल भएको हो। भदौमा उपमहानगरपालिकाले माग गरेको कोटेसनमा रविन्द्र ट्रेडर्सले 1 सिएफएल चिममा 1300 रुपियाँ नाफा राखेर कोटेसन हालेको थियो। खरिद गर्ने भनिएका 460 चिमबाट झण्डै 5,98,000 कुम्ल्याउने चलखेल बजार मूल्यभन्दा 3 गुणाले महँगो मूल्य भएको भन्दै विरोध भएपछि तुइएको हो। रविन्द्र ट्रेडर्सले आपूर्ति गर्ने भनिएको सिएफएलको सम्झौता रद्द गरेपछि उपमहानगरपालिकाले फेरि 460 एलइडी बल्ब महँगोमा किनेको छ। एलइडी चिम प्रतिगोटा 650 दरले खरिद गरिएको छ। ओमप्रकाश मोबाइल एन्ड ग्यालरीबाट कोटेसनको माध्यमबाट खरिद गरिएका एलईडी बल्ब पनि बजार मूल्यभन्दा महँगोमा किनिएका छन्। उपमहानगरपालिकामा किनिएको युएनआई ब्रान्डको सिमको बजारमा खुद्रा मूल्य 565 रहेकोमा बढी संख्यामा किने त्यो झन घट्नुपर्ने ठाउँमा अझै पनि बजार मूल्यभन्दा 150 महँगोमा खरिद गरिएको छ। बजार मूल्यभन्दा महँगो रेटमा किनेपछि यसमा पनि झन्डै 70,000 रकम अनियमितता भएको आशंका गरिएको छ। तर यसबारेमा बुझ्न खोज्दा धनगढी उपमहानगरपालिकाका मेयर निरपबहादुर ओडको फोन उठेन। सुदूरपश्चिम यातायात व्यवसायी संघको अधिवेशनले पदम सापकोटालाई अध्यक्षमा चयन गरेको छ। आज बिहानदेखि बसेको बन्द सत्रमा सापकोटालाई सर्वसम्मत अध्यक्षमा चयन गरिएको हो। संघको वरिष्ठ उपाध्यक्षमा गणेश पाण्डे, प्रशासन उपाध्यक्षमा दामोदर कठाइत, उद्धार उपाध्यक्षमा रमेश उप्रेती र लेखा उपाध्यक्षमा भोजराज भट्टलाई सर्वसम्मत चयन गरिएको छ। यस्तै महासचिवमा यसअघिका सचिव सुरेन्द्र बोहरा, सचिवमा बेनी हत्का, कोषाध्यक्षमा फेरि पनि गोविन्द शाह र सहकोषाध्यक्षमा भानुबहादुर साउलाई चयन गरिएको छ। यी सबै पदमा सर्वसम्मत भएको हो। अहिले सदस्यहरूमा सर्वसम्मतको प्रयास भइरहेको छ। विभिन्न 8 क्षेत्रीय उपाध्यक्षहरूको पनि सर्वसम्मत चयन भएको छ। सँगमा 7 सदस्यहरू चयन हुनेछन्। आज आइतबार। अब प्रस्तुत छ साप्ताहिक स्तम्भ सुन्दर पश्चिम।
साप्ताहिक स्तम्भ सुन्दर पश्चिममा स्वागत छ, म शिवराज भट्ट। नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको रेल, मेट्रो रेल र मोनोरेल विकास आयोजनाको परामर्शदाता कम्पनीले सुखर गड्डा चौकी प्याकेजको विस्तृत आयोजना प्रतिवेदन डिपिआरको काम शुरू गरेको छ। गड्डा चौकीबाट शुरू गरिएको सर्वेको काम सुकुलाफाटा राष्ट्रिय निकुञ्जको 2 किलोमिटर बाहेक अत्तरियासम्म पुगे पनि विस्तृत सर्वे भने बेतकोट नगरपालिकाको दैजीसम्म पुगाइएको छ। चाइनिज र नेपाली परामर्शदाता कम्पनीको साझेदारीमा शुरू भएको डिपिआरको काम साउनदेखि लागू हुने गरी 15 महिनामा सक्नु पर्नेछ। त्यसपछि योजना बन्ने र रेलको लाइन बिछाउने लगायतका अन्य काम सुरु हुनेछन्। आजको सुन्दर पश्चिममा हामीले परामर्शदाता कम्पनीका सर्वे इन्जिनियर भक्तहरि श्रेष्ठलाई डिपिआरको कार्यमा के भइरहेको छ भनेर सोधेका छौँ।
डिजिपिएस भन्ने काम चाहिँ दसैँ तिहारभन्दा अगाडि नै सुरु भएको हो। हाम्रो यो डिजिपिएस सकिने बित्तिकै चाहिँ अहिले हामी यो मोन्युमेन्टेसन भन्ने काम चाहिँ सुरु गरिरहेछौँ। त्यो भनेको चाहिँ नेपालीमा स्मारक चिन्ह भन्छ। त्यो चाहिँ एउटा नक्सा बनाउनको लागि चाहिँ एउटा आधार बिन्दु चाहिँ हामी स्थापना गर्दै हामी चाहिँ अहिले यो अत्तरिया भन्ने ठाउँमा आइपुगेको छौँ। र मेन भनेको चाहिँ डिटेल हो। खासमा चाहिँ डिटेल
के चाहिँ हुन्छ त्यो डिटेलमा? डिटेल्स भने विस्तृत सर्वेक्षण होइन?
हजुर हजुर। हामीलाई चाहिँ एउटा माथिबाट चाहिँ एउटा अलाइनमेन्ट फिक्स गरेको छ क्या। अलाइनमेन्ट भनेको एउटा लाइन दिएको छ। त्यो लाइनको आधारमा चाहिँ हामी 150 मिटर दायाँ बायाँ गरेर चाहिँ लिन्छौँ। त्यो टोटल एरिया हामी 300 मिटरको एरिया लिन्छौँ। त्यसमा भएको चिजहरू हामीले खोला नाला घर जङ्गलहरू हामीले सबै देखाउनु पर्छ। अब कुलो सुलो सबै देखाउँछौँ, मान्छे घर देखाउँछौँ, त्यो कार्य गर्छौँ। त्यसमा चाहिँ हामीले
तपाईँको सुखरदेखि गड्डा चौकीसम्मको 90 किलोमिटरमा तपाईँ गड्डा चौकीदेखि गरेर पूर्व फर्किनु भयो अथवा सुखरदेखि गरिरहनु भएको छ?
गड्डा चौकीदेखि हामी पूर्वतिर गर्दै अघि बढिरहेछौँ। अहिले चाहिँ हाम्रो डिटेल भन्ने काम चाहिँ खासमा चुनावको माहौल छ अहिले देशमा। त्यही हिसाबले पनि अब यो फलानु चाहिँ उसले पठायो भन्ने कुरा पनि भइरहेछ। उहाँहरूले पनि अलिकति सहजमा बुझिदिनु होला। यो भनेको चाहिँ राष्ट्रिय स्तरको काम हो। त्यस्तो अब जुन सरकार आए पनि जे भए पनि हो त्यस्तो खालको होइन। देशको विकासको लागि चाहिँ भइरहेको चिज भनेर बुझिदिनु भयो भने चाहिँ हामीलाई पनि काम गर्ने सहजता हुन्थ्यो।
तपाईँहरूलाई कति समय दिएको छ? कहिलेसम्म यो डिटेल प्रोजेक्ट रिपोर्ट अथवा डिपिआर भनेर तपाईँहरूले बुझाउनु हुन्छ?
हाम्रो चाहिँ अहिले डिटेल भन्ने उसमा 5 मिसिन चलिरहेको छ। अनि त्यसमा चाहिँ हामीले चाहिँ अब यो कम्तीमा पनि अलिकति यो जङ्गल एरिया धेरै पर्ने भएकोले चाहिँ यो सुखरदेखि यता जङ्गल एरिया धेरै पर्ने भएकोले चाहिँ हाम्रो 3-4 महिनामा डिपिआर भन्ने काम सकिन्छ। त्यसपछि अब डिजाइन पछि चाहिँ पछि अब माथिकै कुरा हो, माथिबाटै थाहा हुने कुरा हो। अहिले चाहिँ 3-4 महिनामा चाहिँ सकिन्छ हाम्रो।
नेपाली र अनि विदेशी परामर्शदाता कम्पनीहरूले साझेदारीमा गरिरहनु भएको छ। तपाईँहरू सबै टिम नेपाली हुनुहुन्छ अथवा कोही विदेशी प्रतिनिधिहरू पनि तपाईँहरूसँग हुनुहुन्छ?
यस्तो हुन्छ, हामी सबै अहिले नेपाली नै छौँ। उनीहरू चाहिँ सुपरभिजनमा कहिले काहीँ आउनुहुन्छ, अनुगमनमा चाहिँ चाइनिजले हेरिरहेको छ। अब यसमा चाहिँ पछि उहाँहरू पनि बेला बेलामा सुपरभिजनमा आउनुहुन्छ। यो ठाउँहरूको अवलोकन गरेर नि गइसक्नु भएको छ। उहाँहरूले अब माथिबाट सेटेलाइटबाट नि अहिलेको त अब यस्तो उसमा चाहिँ उहाँहरूले चाहिँ सेटेलाइटबाट पनि हेरिसक्नु भएको छ होइन। ठाउँ ठाउँमा आफै साइडमा पनि आएर हेर्नुहुन्छ।
अहिले त जिपिएस प्रणाली छ, तपाईँहरू कहाँ पुग्नु भएको छ, के गर्नु भएको छ भन्ने कुरा पनि उहाँले उतैबाट
हेर्न सक्नुहुन्छ।
डिटेल प्रोजेक्ट रिपोर्ट बुझाइसकेपछि अनि के सुरु हुन्छ यहाँ?
खासमा चाहिँ यसमा अब हामीलाई सबै कुरा चाहिँ हामीलाई थाहा हुँदैन। हामी चाहिँ अब एउटा नक्सा मात्र बनाएर दिने कुरा मेयर विचारमा चाहिँ लाग्छ। अब यो डिजाइन हुन्छ, डिजाइन अनुसार चाहिँ पछि अब कति कस्ट लाग्छ के हुन्छ भन्ने कुरा चाहिँ उहाँले निकाल्नुहुन्छ कि अब त्यस्तो लाग्छ मलाई चाहिँ मेरो विचारमा चाहिँ।
अब हाम्रो पूर्वदेखि पश्चिमसम्मको एउटा रेल सञ्जाल विस्तारका लागि सरकारले काम गरिरहेको छ, कसरी सहज हुन्थ्यो? सुनिरहनु भएको छ लाखौँ लाख श्रोता तपाईँ सुखरदेखि कञ्चनपुरसम्म अझै फिल्डमा जानुहुन्छ,
उहाँहरूले चाहिँ यस्तो कुरा बुझिदिनुहोस्, उहाँहरूको हामी घर नाप्छौँ जग्गा नाप्छौँ, उहाँहरूले चाहिँ त्यस्तो कुरा सोच्नु भएन कि यो मेरो नाप्ने बित्तिकै गयो, त्यस्तो होइन। हामीले चाहिँ यो नक्सा तयार गरेको हो, उहाँहरूको घरहरू देखाइरहेको छौँ, पछि मौजाको कुरा उसलाई जनताको घर चाहिँ देखाइदिएन भने के हुन्छ नि, उहाँहरू अब देखाएन भने पछि नक्सामा देखिँदैन, पछि मौजाको विषयमा चाहिँ उहाँहरूलाई गाह्रो पर्छ। त्यही भएर सर्वे गर्ने अब साथीहरूलाई चाहिँ सहयोग गरिदिनु होला।
हस्त, साप्ताहिक स्तम्भ सुन्दर पश्चिम आजलाई यति नै, अर्को हप्ता नयाँ विषयवस्तु लिएर आउनेछौ। नमस्कार।
साप्ताहिक स्तम्भ सुन्दर पश्चिम पछि प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबरमा फेरि पनि एकैछिन ब्रेकको पालो। उच्च शिक्षाको क्षेत्रमा आफ्नो छुट्टै पहिचान भएको 2017 सालमा स्थापित यस डोटी बहुमुखी क्याम्पस सिलगढी डोटीमा प्रदेश नम्बर 7 पहिलो पटक त्रिभुवन विश्वविद्यालयको मानविकी संकायतर्फ प्राविधिक विषय ब्याचलर अफ कम्प्युटर एप्लिकेसन BCA नयाँ भर्ना खुलेको बेहोरा सहर्ष जानकारी गराइन्छ। भर्ना कार्यक्रम कुनै पनि विषयमा प्रवीणता प्रमाणपत्र तह वा प्लस टूमा कम्तीमा 45% अङ्क ल्याइ उत्तीर्ण भएको आवेदन फारम भराइ बुझाइसक्नुपर्ने अन्तिम मिति 15 गतेसम्म, विलम्ब शुल्क सहित फारम भराइ बुझाइसक्नुपर्ने अन्तिम मिति 22 गतेसम्म, प्रवेश परीक्षा 26 गते, प्रवेश परीक्षाको नतिजा प्रकाशन 29 गते, भर्ना कार्यक्रम 2 गतेदेखि र कक्षा सञ्चालन 5 गतेदेखि। भर्ना आवेदन फारम तोकिएको शुल्क तिरि क्याम्पसबाट प्राप्त गर्न सकिनेछ वा विद्यार्थीले सोझै क्याम्पसको वेबसाइट www.dmc.edu.np अथवा www.tufohss.edu.np डाउनलोड गरी प्राप्त गर्न सकिनेछ। विस्तृत जानकारीको लागि क्याम्पसको फोन नम्बर 0994 11 110 सम्पर्क राख्नुहोला। छात्र छात्रा दुवैको लागि छुट्टा छुट्टै आवासको व्यवस्था भएको क्याम्पस प्रमुख डोटी बहुमुखी क्याम्पस डोटी। निःशुल्क परिवार नियोजनको स्थायी बन्धाकरण शिविर बस्ने सूचना जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीको आयोजना सुनौलो परिवार नेपालको सहयोगमा यस कैलाली जिल्लाका निम्न स्वास्थ्य संस्थाहरूमा मिनिल्याप र भ्याक्सेटोमी शिविर सञ्चालन हुने भएकोले सन्तानको रहर पुगेका इच्छुक दम्पतिले आफूलाई पाएक पर्ने स्वास्थ्य संस्थाहरूमा सम्पर्क राखी स्थायी बन्ध्याकरण गराउनु हुन यो सूचना प्रसारण गरिएको छ। स्थान रतनपुर स्वास्थ्य चौकी यही कार्तिक 28 गते, बसौटी स्वास्थ्य चौकी यही कार्तिक 30 गते, उदासीपुर प्राथमिक स्वास्थ्य केन्द्र मङ्सिर 2 गते, चौमाला प्राथमिक स्वास्थ्य केन्द्र मङ्सिर 4 गते, मसुरिया स्वास्थ्य चौकी मङ्सिर 6 गते, पहलमानपुर स्वास्थ्य चौकी मङ्सिर 8 गते, साढेपानी स्वास्थ्य चौकी मङ्सिर 10 गते र चुहा स्वास्थ्य चौकी मङ्सिर 12 गते। 2 सन्तान ईश्वरका वरदान, सानो परिवार सुखी परिवार। जिल्ला जनस्वास्थ्य कार्यालय कैलाली। ब्रेकपछि दिनेश एफएम 93.8 MHz उत्पादन दिनेश खबरमा स्वागत छ। अब बाँकी प्रसङ्गहरू। विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य मुमाराम खनाले यसपालि राष्ट्रिय दल र अर्को चुनावमा देशको नेतृत्व गर्ने नगर्ने बताउनु भएको छ पार्टीले आज पनि कैलालीको निर्वाचन क्षेत्र नम्बर 5 विभिन्न स्थानमा आयोजना गरेका चुनावी सभामा खनालले यस्तो बताउनु भएको हो। उहाँले यसपालि विवेकशील साझा पार्टी राष्ट्रिय पार्टी बन्ने दावी गर्नुभयो। विवेकशील साझा पार्टीले केन्द्रीय सदस्य द्वय मुमाराम खनाल र डाक्टर दिनेश प्रसाईको सहभागितामा धनगढीको चौराहा, फुलबारीको दिपो बजार, मनहेराको कालिका मन्दिर र पार्क गेटमा चुनावी सभाको आयोजना गरेको छ। दार्चुलामा जिल्ला निर्वाचन कार्यालयले आजबाट मतदाता शिक्षा स्वयंसेवकलाई गाउँ गाउँमा पठाएको छ। आगामी मङ्सिर 10 गते हुन लागेको प्रदेशसभा र प्रतिनिधि सभाको चुनावमा बदरमत कम गर्ने उद्देश्यले स्वयंसेवकलाई शनिबार मतदाता शिक्षा दिएर गाउँ पठाएको हो। कार्यालयले शिक्षक, सामाजिक परिचालक र महिला स्वास्थ्य स्वयंसेविका गरी 129 जनालाई मतदाता शिक्षा तालिम दिएर गाउँ गाउँमा पठाएको हो। जाति विभेद तथा छुवाछुतका सवालहरू र जाति विभेद तथा छुवाछुत कसुर र सजाय ऐनका विषयमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरिएको छ। दलित महिला अधिकार मञ्च धनगढीको आयोजनामा भएको कार्यक्रममा अधिवक्ता गम्भीर सिंह अरिले कानुनमा जातीय छुवाछुत र भेदभावको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको छ। दलित महिला अधिकार मञ्च कैलालीकी कार्यकारी निर्देशक सावित्रा घिमिरेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो। जातीय विभेद तथा छुवाछुत सम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सरकारवालाले जोड दिएका छन्। सुनौ उनीहरूको भनाई जस्ताको त्यस्तै।
चक्र विके नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको जिल्ला अध्यक्ष। जातीय छुवाछुत कठोर सजाय 2068 लागू भइसकेपछि व्यावहारिक रूपमा यसको कार्यान्वयनका कठिनाइहरू धेरै छ, त्यसो भएको हुनाले यसमा क्षतिपूर्ति दिने कुराहरू छन् र केही सजायका कुराहरू पनि छन्, र यसमा चाहिँ मूल कुरा कार्यान्वयन नहुनुको पछाडि राज्य संयन्त्रमा रहेका व्यक्तिहरूको तपाईँको चाहिँ उदासीनता हो जस्तो लाग्छ।
र यति धेरै लगानी गर्दा पनि, यति धेरै जनचेतना फैलाउँदा पनि जब अदालतमा मुद्दा नै आउँदैन पर्यो भने अब हामीले के बुझ्नु पर्यो भने सामाजिक सद्भाव कायम छ, जातीय हिंसाको स्वरूप चाहिँ बदलिएको छ र त्यो चाहिँ सामाजिक स्तरमा कम छ भन्ने कुरा बुझ्नु पर्यो।
माधव लोहनी कार्यक्रम संयोजक सेभेन नेपाल। जसले पाउनु पर्ने हो, जहाँनिरले लिनुपर्ने हो, लिनुपर्ने र दिनुपर्ने पक्षको बिचमा यो कानुन पुग्न सकेका छैन। जबसम्म एउटा मुद्दा अदालतमा पर्दैन तबसम्म त यसले सार्थकता नै पाउँदैन।
अनिता उपाध्याय एडजस्ट नेपालमा कार्यरत छु। कानुन कार्यान्वयनको लागि चाहिँ सम्पूर्ण पक्ष भन्छु म त, जो आफू पीडित हो, जसका लागि कानुन बनेको हो, त्यो पक्षदेखि लिएर कानुनलाई चाहिँ कार्यान्वयन गर्ने रेस्पोन्सिबल पक्ष पनि एकदम धेरै रेस्पोन्सिबल र सकारात्मक हुनुपर्छ।
अधिवक्ता गम्भीर सिंह। कानुन जसरी ल्याइएको छ त्यही रूपमा कार्यान्वयन हुनुपर्नेमा, त्यो रूपमा कार्यान्वयन नहुनुको कारण पनि त्यहाँ के छ त भन्दाखेरि त्यसको सकारात्मक रूपमा हेरिदिने अरू अन्य निकायहरू छैनन्। दलितले आफूले पीडा अनुभूत पनि गरेको जस्तो देखिँदैन, किन भन्दाखेरि यदि दलितले पीडा अनुभूत गरेको हुन्थ्यो भने स्वाभाविक रूपमा उनीहरूले उजुर पनि त्यहाँ ल्याउँथे नि। यसमा चाहिँ सबैले को सजगता हुनुपर्छ भन्ने हो।
बाँकी खबरहरू। दार्चुलाका यर्सा गुम्बा संकलकहरूले यर्सा गुम्बाका कारण सामाजिक असरको पहिचान गर्नुपर्नेमा जोड दिएका छन्। दार्चुलामा यर्सा गुम्बा संकलन हुनु सुरु भएको 20 वर्ष बढी भइसक्दा पनि यर्सा गुम्बाका कारण परेको सामाजिक असरको पहिचान हुन नसकेको एक कार्यक्रमका सहभागीले बताएका हुन्। विश्वविज्ञान दिवस 2074 अवसरमा जिल्ला सदरमुकाम खलङ्गामा आज आयोजित यर्सा गुम्बा सम्बन्धी अन्तर्क्रिया कार्यक्रमका सहभागीहरूले प्रभावित क्षेत्रमा परेको सामाजिक असर खोजी गरिनुपर्ने धारणा राखेका हुन्। दार्चुलाका 30 पाटनहरूमा यर्सा गुम्बा पाइन्छ। दार्चुलाका भिमालीवासीहरूको मुख्य आयस्रोतको रूपमा यर्सा गुम्बालाई लिइन्छ। अब एउटा खेल प्रसङ्ग। प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका कारण सुदूरपश्चिममा आयोजना हुने खेलकुद प्रतियोगिताहरू पनि प्रभावित भएका छन्। निर्वाचनको आसपासमा आयोजना हुने भनिएका फुटबल र क्रिकेट प्रतियोगिताहरू प्रभावित भएका हुन्। सबैजना चुनावी मैदानमा होमिएका बेला प्रतियोगिताको रौनकता कम हुने भएकाले आयोजक मितिहरू सार्न थालेका हुन्। मङ्सिर 2 गतेदेखि आयोजना गर्ने भनिएको फारवेस्ट पशुपति कप सरेको छ। आयोजक फारवेस्ट पशुपति युवा क्लबले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै अब मङ्सिर 28 गतेदेखि पुस 8 गतेसम्म आयोजना हुने जनाएको छ। झण्डै 5 लाख नगद पुरस्कार राशिको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका बेला चुनावका कारण मिति सार्नु परेको क्लबका अध्यक्ष खेम रावतले जानकारी दिनुभयो।
14 टिम सहभागी हुने भन्ने कुराहरू हामीले निर्णय पाइसकेको छु। 28 गते हामीले महोत्सव भन्दा एक दिन अगाडि गर्न सबैहरू मिल्ला भनेर र निसजिलो होला भनेर गर्न खोजेको। सार्नुको खास कारण भन्दा जस्तो चुनावी माहौलले गर्दाखेरि पनि अब सबै मान्छेहरू यताउता बिजी भएको कारणले गर्दाखेरि गेममा अब हामीलाई भनेको अब प्रतिनिधिहरू मान्छेहरू प्रमुख अतिथिहरू नहोला भन्ने कुराहरूले पनि त्यही भएर पनि हामीले टिमहरूको पनि गाह्रो होला भन्ने हिसाबले पनि हामीले सार्न खोजेको गेम चाहिँ।
14 टिमको सहभागिता रहने प्रतियोगिताको विजेताले नगद 3 लाख र उपविजेताले नगद 1,50,000 प्राप्त गर्नेछन्। त्यस्तै विभिन्न 5 विधाका उत्कृष्ट खेलाडीलाई 10,000 का दरले नगद पुरस्कार दिइनेछ। र पशु सेवा केन्द्र टिकापुरले पशु पंक्षी दर्ता शुल्क निर्धारण गरी लागू गरेको छ। पशु सेवा केन्द्रले पशुहरूको उपचार, परीक्षण, बन्ध्याकरण, गर्भाधान लगायत विभिन्न शीर्षकमा पशु अनुसार दर्ता सेवा शुल्क निर्धारण गरी आजदेखि कार्यान्वयनमा ल्याएको छ। पशु सेवा केन्द्र सञ्चालनको लागि ओडागत रूपमा पशुपालन तालिम लगायतमा 34,17,000 र पशु बिमा औषधि खर्चमा गरी 54,45,000 बजेट विनियोजन गरेको छ। अब ज्यादाजादी प्रसारणका प्रमुख खबर पुनः एकपटक। भीमदत्त पन्त राजमार्गको धपेनीमा भएको बस दुर्घटनामा 3 महिलाको मृत्यु, 36 जना घाइते। ट्राफिकको तथ्याङ्क हेर्दा पहाडी जिल्लाका अधिकांश दुर्घटना बिहानी पख। सडक बत्ती जडानका सामग्रीबाट झण्डै 6 लाख उम्ल्याउने धनगढीको महानगरपालिकाको योजना असफल। कोटेसनबाट खरिद गरिएका विद्युतीय उपकरण पनि महँगोमा खरिद। पूर्व पश्चिम रेलवे अन्तर्गत सुखर गद्दा चौकी सडक खण्डको सर्वे सुरु। अबको 4 महिनामा विस्तृत सर्वे सक्ने परामर्शदाता कम्पनीको दावी। र सुदूरपश्चिम यातायातको अध्यक्षमा पदम सापकोटा सर्वसम्मत चयन। पदाधिकारी सर्वसम्मत भए पनि सदस्यमा सर्वसम्मतको प्रयास गरिँदै।
देश दिनेश खबरका साथमा मेटलाइफ जीवनमा अझै प्रगति गर्न सहयोग गर्दै।
अवस्था दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको साँझ 6:30 बजेको प्रदेश नम्बर 7 को खबर सङ्गालो दिनेश खबर सकियो। हाम्रो अर्को दिनेश खबर राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि दिनेश एफएम सुन्दै गर्नुहोला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।